بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر۔ ناظرین السلام علیکم، میں علی باس رضوی انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں۔ ہمارے آج کے پروگرام کا موضوع ہے قیام حسینی اور آج کے دور کی اسلامی تحریکیں۔ اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد۔ ناظرین، تاریخ عالم انسانیت کی فیصلہ کن رات یعنی شب عاشور کہیں پر نمودار ہو چکی ہے اور کہیں پر نمودار ہوا چاہتی ہے۔ ہم اس موقع پر دنیا کے تمام حریت پسندوں کی خدمت میں تعزیت پیش کرتے ہیں۔ شاعر کہتا ہے کہ وہ رات ہے کہ کوئی ذرہ محو خواب نہیں، وہ رات ہے کہ کوئی ذرہ محو خواب نہیں، زمین جاگ رہی ہے کہ انقلاب ہے کل۔ جی ہاں، سن 61 ہجری میں 10 محرم کو تاریخ آدم و عالم کا جو غیر معمولی انقلاب رونما ہوا اور جس نے سسکتی ہوئی انسانیت کو حیات تازہ اور بے جان پڑتے جا رہے اسلام کو حیات ابدی عطا کی تھی، اس کی گونج اور دھمک 14 صدیاں گزر جانے کے بعد بھی اسی قوت بلکہ اس سے بھی زیادہ بھرپور طریقے سے بیدار ضمیر انسانوں میں حرارت اور طاقت پیدا کر رہی ہے۔ کربلا یا عاشورہ محض کسی واقعے کا نام نہیں، بلکہ یہ ایک آفاقی تعلیم اور ابدی ثقافت و کلچر ہے جو کسی خاص قوم کے لیے نہیں، بلکہ ظلم کے خلاف لڑنے والی ہر قوم و ملت کی رگوں میں خون تازہ دوڑاتی ہے۔ اسی حقیقت کی طرف اشارہ کرتے ہوئے جوش ملیہ بادی نے کیا خوب کہا ہے، کوئی کہہ دے یہ حکومت کے نگہبانوں سے، کوئی کہہ دے یہ حکومت کے نگہبانوں سے، کربلا ایک ابدی جنگ ہے سلطانوں سے۔ اگر دنیا کے متعدد غیر مسلم رہنماؤں نے ظلم کے خلاف اپنی تحریک میں کربلا اور امام حسین علیہ السلام کے نام نامی کا سہارا لیا اور نام حسین سے حوصلہ اور مدد مانگی ہے، تو اس کی وجہ یہی ہے کہ محسن انسانیت حضرت امام حسین نے اپنی تحریک کو کسی خاص قبیلے، قوم، ملت یا مذہب یا دور و زمانے تک محدود نہیں رکھا تھا، اور نہ ہی وہ محدود تحریک تھی، بلکہ امام عالی مقام کی تحریک آفاقی تھی، انسانیت کو بچانے کے لیے تھی۔ آپ جانتے تھے کہ اگر انسانیت بچ گئی تو اخلاق بچ جائے گا، مروت باقی بچ جائے گی، ضمیر زندہ رہ جائے گا، اور مذہب بھی ہمیشہ ہمیشہ کے لیے، جو انسانیت کی ہی تعلیم دیتا ہے، باقی اور محفوظ ہو جائے گا۔ یہی تو وجہ ہے کہ کربلا کے بعد جتنے بھی ظالموں نے سر اٹھایا ہے ان کو انہی قوموں نے للکارا ہے جن کے پیش نظر کربلا اور اس کا پیغام تھا، اور ظالم اور مظلوم کے درمیان یہ جنگ اور کشمکش قیامت تک جاری بھی رہے گی، اور ہمیشہ حسینیت اور حسینیوں کو ہر دور کے یزیدیوں پر کامیابی بھی ملتی رہے گی۔ نیت تھے اور بے دفاع مظلوم اپنی رگ گلو سے ظالم کا نہ صرف خنجر کند کرتے رہیں گے، بلکہ خود اپنے خون سے ان کے گلے بھی کاٹتے رہیں گے، جس کی مثال آج کے دور میں بھی بہت بہتر انداز میں دیکھی جا سکتی ہے۔ جی ہاں، گزشتہ بدھ کو غزہ کے نیت تھے مظلوم اور محصور عوام نے 8 روزہ جنگ میں اپنی ہمت و پائمردی اور شجاعت و بہادری کے ذریعے وقت کے یزید اسرائیل کو شکست دے کر ثابت کر دیا کہ کربلا ہر وقت اور ہر دور میں ظالموں کو آئینہ دکھاتی رہے گی، اور ظالم اپنی تمام تر طاقت اور زور و زر کے باوجود شکست و ذلت سے دوچار ہوتا رہے گا۔ کربلا ہر دور کے سلطانوں، امیروں اور ڈکٹیٹروں کو یہی پیغام دیتی ہے کہ یہ ان کے ساتھ ایک ابدی جنگ ہے۔ چنانچہ آج علاقے میں اسلامی بیداری کی تحریک پر کربلا کا رنگ صاف نظر آتا ہے۔ کربلا میں بھی تحریک کا نعرہ اللہ اکبر تھا، اور آج کی بھی تحریکوں کا نعرہ اللہ اکبر ہے۔ کربلا میں بھی تیروں کی بارش میں 72 جانصاروں نے نماز کے وقت اپنے مسلح بچھا دیے تھے، تو اسی منظر کی تاثیر کرتے ہوئے جنگ کے میدانوں میں اور توپ و ٹینک کے حصار میں بھی نمازیں ادا کی جاتی ہیں اور سجدہ معبود کیا جاتا ہے۔ یزیدیت نے عراق، افغانستان، پاکستان اور بحرین غرض ہر جگہ اپنے زوم باطل میں حسینیوں کو مٹانے کی ٹھان لی ہے، مگر صدائے حسینی نہ صرف یہ کہ توپ و ٹینک، بم دھماکوں اور جنگی طیاروں کی گونج و گرج میں دبی نہیں، بلکہ کم سن بچوں سے لے کر بوڑھے اور سن رسیدہ افراد بھی جب سڑکوں پر نکلتے ہیں اور شاہی حکومتوں، وقت کے سلطانوں اور یزیدیوں کے خلاف ہزاروں فوجیوں اور ٹینکوں اور توپوں کی گونج میں اپنی آزادی کا نعرہ لگاتے ہیں اور صدائے حسینی بلند کرتے ہیں تو وہ کربلا کے نوجوانوں اور حبیب ابن مظاہر اور زہیر ابن قین جیسے بوڑھے صحابیوں کے ولولوں کو اپنے پیش نظر رکھتے ہیں، اور یہی وہ کیفیت ہے جس کی ترجمانی شاعر نے اپنے شعر میں کچھ اس انداز میں کی ہے کہ فکر حق سوز یہاں کاشت نہیں کر سکتی، کربلا تاج کو برداشت نہیں کر سکتی۔ جی ہاں، 14 صدیاں گزر جانے کے بعد جیسے جیسے وقت گزر رہا ہے، کربلا کا آفاقی پیغام اور اس کی جلوہ نمائی روز بروز بہتر سے بہتر انداز میں دیکھی جا سکتی ہے۔ جیسا کہ ہم نے اپنے پروگرام کے آغاز میں عرض کیا کہ آج کے ہمارے پروگرام کا موضوع ہے قیام حسینی اور اسلامی بیداری کی تحریکوں پر اس کے اثرات۔ اس موضوع پر گفتگو ہوگی۔ ہمارے ساتھیوں نے ہمیں بتایا کہ اس وقت لندن اسٹوڈیو میں موجود ہیں عالمی امور اور بین الاقوامی امور کے ماہر اور سینئر تجزیہ نگار علی جعفر زیدی صاحب، اور اسی طرح ہمارے اسلام آباد اسٹوڈیو میں موجود ہوں گے سینئر سرکردہ تجزیہ نگار اور ممتاز دانشور جناب ثاقب اکبر صاحب۔ ثاقب اکبر صاحب، السلام علیکم۔
ہلو۔
جی ثاقب اکبر صاحب، السلام علیکم۔
السلام ورحمۃ اللہ۔
ثاقب اکبر صاحب، اگرچہ جو سوال میں کرنے جا رہا ہوں اس سوال کا جواب ہی اتنا طولانی کہ ایک نہیں بلکہ 10 اس طرح کے پروگرام ناکافی ہوں گے، لیکن بہرحال سوال ہے تو اب آپ سے جواب چاہوں گا، اور ظاہر ہے کہ زحمت آپ کو ہوگی کہ اس کا مختصر جواب دیں کہ 14 صدیاں گزر جانے کے بعد کربلا کا آفاقی جو پیغام تھا اور جو ہے اس کے اثرات آج کے دور میں کس حد تک آپ دیکھ رہے ہیں؟
بسم اللہ الرحمن الرحیم۔ میں یہ سمجھتا ہوں کہ جب کربلا کا مارکہ برپا ہوا ہے تو اس کے پیچھے ایک پورا شعور، ایک جامع منصوبہ پہلے سے موجود تھا۔ ایسا نہیں ہے کہ اچانک ہو گیا ہے یہ سارے کا سارا، بلکہ جو انحرافات جو داخلی طور پر مسلمان معاشرے کو درپیش تھے اس کو سامنے رکھتے ہوئے امام حسین علیہ الصلوۃ والسلام نے ایک اس طرح کا ایک جامع منصوبہ بنایا ہے کہ آپ کی شہادت جو ہے وہ خفی نہ رہے اور آپ کی شہادت کے مقاصد بھی جو ہے وہ چھپائے نہیں جا سکے۔ بلکہ اسی لیے اگر آپ ماضی میں دیکھیں تو امام حسن علیہ السلام کی شہادت جو ہے وہ اس کو وہ خفی شہادت اس لیے کہا جاتا ہے کہ اس کے وہ شہید بھی ہو گئے اللہ کے راستے میں، لیکن وہ مقاصد آپ کی شہادت کے اور جو مجرم تھے وہ آشکار نہیں ہو سکے۔ اسی طرح مولا امیر المومنین علیہ السلام بھی شہید ہوئے، لیکن بعد کے آئمہ نے بھی جو امام حسین علیہ السلام کے بعد جو مسلمانوں کے اور مومنین کے یہ اور اہل بیت میں سے آئمہ آئے انہوں نے بھی خاص انتخاب کیا ہے، لوگوں کو اس پہ آمادہ کیا ہے کہ وہ کربلا کے واقعے کو اور امام حسین علیہ السلام کی شہادت کو جو وہ یاد رکھیں۔ اس کی وجہ یہ ہے کہ کربلا میں جس طرح سے قربانی دی گئی ہے اس سے سارے کے سارے حقائق جو ہیں وہ آشکار ہو جاتے ہیں اور مقاصد جو ہیں وہ آشکار ہو جاتے ہیں امام حسین علیہ السلام کے۔ آپ نے فرمایا کہ میں جو میری جد کی، میرے نانا کی امت میں جو بگاڑ آ گیا ہے اور جو خرابی آ گئی ہے میں اس کی اصلاح کے لیے نکل رہا ہوں، اور آپ نے کہا کہ میں کسی قسم کے فساد کے لیے جو ہے وہ نہیں نکل رہا۔ آپ نے فرمایا میں امر بالمعروف کے لیے نکل رہا ہوں، میں نہیں انل منکر کے لیے نکل رہا ہوں۔ آپ نے فرمایا کہ تم دیکھ نہیں رہے ہو کہ حق کو پامال کیا جا رہا ہے، تم دیکھ نہیں رہے ہو کہ حلال کو حرام اور حرام کو حلال کیا جا رہا ہے۔ یعنی یہ سارے کا سارا معاشرے کے اندر، اور یہ کہ لوگوں کا ناحق خون بہایا جا رہا ہے، بیت المال پر ناجائز تصرف کیا جا رہا ہے، یہ ایک پوری چارج شیٹ تھی جو امام عالی مقام نے مختلف خطبوں میں، مختلف مواقع پر، بلکہ خود کربلا میں بھی جو آپ کے خطبے دیے آپ نے، ان سب میں اپنے مقاصد قیام کو جو ہے اس کو واضح کیا۔ اگر یہ کہیں چھپ جاتا سارے کا سارا سلسلہ آپ کی شہادت کا اور آگے نہیں بڑھتا تو آج یہ سمبل نہیں بن جاتا۔ اسی لیے اس کے بعد بھی آپ دیکھیں کہ امام عالی مقام علیہ السلام کا جو پیغام لے کر مخدرات عصمت وہ نکلی ہیں اور کوفہ اور شام میں جا کے انہوں نے جس طرح سے ان حقائق کو تشت از بام کیا ہے، حد ہو گئی کہ کیا یہ جب صورتحال جب دمشق میں محسوس کی ہے یزید نے کہ اب پانسا جو ہے وہ پلٹ رہا ہے، تو انہوں نے بلا کے حضرت زینب کبریٰ سے انہوں نے کہا کہ جناب اب جو کچھ ہونا تھا وہ ہو چکا، اور آپ جو ہے وہ ہم سے امام حسین علیہ السلام کے بارے میں فرمایا کہ ان کا خون بہا لے لیں، تو جناب زینب نے فرمایا تو نے غلط کہا، جو کچھ ہونا تھا وہ ہو چکا، اور رہی بات، اور بلکہ آپ نے فرمایا کہ جو کچھ ہوا ہے وہ ہونے والے کی تمہید ہے، وقت آئے گا جب لوگ ظلم و ستم کی چکی میں پس رہے ہوں گے، وقت آئے گا جب لوگ جو ہے وہ محسوس کریں گے کہ ان کے اوپر جو ہے وہ جبر اور تشدد ہو رہا ہے، اور وہ امام حسین علیہ السلام کے قیام سے حوصلہ حاصل کریں گے، وہ پیغام حاصل کریں گے، وہ ظلم کے خلاف اٹھیں گے. اس کا مطلب یہ ہے کہ کربلا کے سارے کرداروں کو پورے کا پورا شعور تھا کہ وہ کیا کرنے جا رہے ہیں، وہ ظلم کے خلاف ایک مسلسل تحریک برپا کرنے کے شعور کے ساتھ نکلے تھے. اور یہی بات بی بی نے فرمائی، اور فرمایا کہ یہ جو تو نے کہا کہ یہ امام حسین کے وہ خون بہا لے لوں، تو یہ خون جا کے حسین کی ماں کو قیامت والے دن جو ہے وہ دینا، یہ واضح کر دیا کہ حسین کے خون کی کوئی قیمت جو ہے وہ ادا نہیں کی جا سکتی، اور کربلا کا پیغام جو ہے وہ آگے بڑھے گا. پھر اس کے بعد میں ایک جملہ آپ سے عرض کرنا چاہتا ہوں، مجھے یوں لگتا ہے ایک تاریخ کے طالب علم کی حیثیت سے، پھر اس کے بعد کربلا جو ہے وہ ایک سرچشمہ بن گیا ہے انقلابات کا، حق کوشی کا، باطل خلاف اٹھنے کے لیے ایک مسلسل پیغام ہے. کربلا مسلم اور انسانی معاشرے کے اندر ایک خودکار، ایک ایسا نظام ہے جو انسانی معاشرے کو پیوریفیکیشن اور اس کو پیور کرتا ہے، اس کو خالص کرتا ہے، وہ منافقت کے چہروں کے اوپر سے جو ہے وہ پردہ ہٹا دیتا ہے، وہ جو مصلحت کیش اور وہ لوگ ہوتے ہیں اور جو کسی نہ کسی وہ سہارا لے کے ظلم کے ساتھ جو ہے وہ مفاہمت کا راستہ اختیار کرتے ہیں، کربلا ان کی منافقت یا بزدلی کو آشکار کر دیتی ہے. کربلا ایک مسلسل حریت کا پیغام بن کر جو ہے وہ سامنے آتی ہے. تو میں کہتا ہوں کہ آج اس وقت بھی آپ دیکھیں، اس وقت سے لے کے ابھی اس سے پہلے جو ہے وہ اس طرح سے لوگ نہیں اٹھتے تھے، اس کے بعد توابین کے انقلاب سے لے کر آپ صدیوں پر حاوی جو ہے وہ کربلا کا جو ہے وہ پیغام جو ہے وہ دیکھیں گے کہ مسلم معاشرے کے اندر، اور پھر اس کے بعد جیسے آپ نے اپنی گفتگو میں اشارہ کیا، میں نے ہندوستان کے ہندو رہنماؤں کو، میں نے مغرب اور یورپ کے جو ہے وہ عیسائی جو بہت بڑے بڑے دانشور ہیں ان کو، میں نے بعض یہودیوں کو، بعض ایسے لوگ جو خدا پر ایمان رکھتے ہیں ان کو امام حسین علیہ السلام کو خراج تحسین پیش کرتے ہوئے میں نے پڑھا ہے، اور وہ بھی ان سے اسی طرح سے پیغام لیتے ہیں جیسے مسلمان جو ہے وہ ان سے حریت، بیداری اور ظلم کے خلاف اٹھنے کا جو پیغام لیتے ہیں. آج جو مسلمان معاشرے کے اندر آپ دیکھیں یا اس کے باہر دیکھیں، آج بھی لوگ جب اٹھ رہے ہیں تو میں یہ سمجھتا ہوں امام حسین علیہ السلام کا وہ جو قیام ہے اور وہ جو انقلاب ہے، وہ جو پوری تاریخ پر چھایا ہوا ہے، وہ اسی کے اثرات ہیں. کربلا اپنے برپا ہونے کے بعد سے ایک تحرک انگیز، ایک عنوان کی حیثیت رکھتی ہے تمام انسانیت کے لیے، جو ظلم کے خلاف اٹھنا چاہتی ہے، جو ہر ستم کو نہ کرنے کے لیے تیار ہے.
اور بہت شکریہ آپ کا، میں پھر حاضر ہوں گا آپ کی خدمت میں،
کرتی رہے گی.
بہت شکریہ آپ کا. چلتے ہیں لندن اسٹوڈیو جہاں پر موجود ہیں سینئر اور سرکردہ طرز نگار جناب علی جعفر زیدی صاحب. السلام علیکم جناب.
جی وعلیکم السلام.
آپ کو بھی تعزیت پیش کرتے ہیں ایک بار پھر اپنے ناظرین کی خدمت میں اس تاریخ کی فیصلہ کن رات کی آمد کی مناسبت سے. زیدی صاحب، جوش نے کہا ہے کہ کوئی کہہ دے یہ حکومت کے نگہبانوں سے کربلا ایک ابدی جنگ ہے سلطانوں سے. اس دوسرے مصرے کو اگر عصر حاضر سے آپ منطبق کریں گے تو کیا تبصرہ ہوگا آپ کا؟
جی یہ مسلسل جنگ ہے جو کہ حسینیت جگہ جگہ یزیدیت کے خلاف ہمیں نظر آتا ہے کہ برسر پیکار ہے، اور پچھلے کئی سو سالوں سے حسینیت کا پرچم عوام نے اٹھایا ہوا ہے، اور آج کی صورتحال میں مسلم ورلڈ میں بالخصوص امام حسین نے جو پرچم کربلا میں بلند کیا تھا، وہ آج کی صورتحال میں تمام عرب ورلڈ میں بالخصوص یہ پرچم مظلوم اور محکوم عوام نے بلند کر دیا ہے ظلم اور استعمار کے خلاف. اور ظلم اور استعمار کے جو اس وقت یزید ہیں، جس کا سرغنہ امریکی استعمار اور اس کے حواری، جس میں بالخصوص سعودی حکمران اور قطر کے حکمران ہیں، वो बेशक अपने अमरीकी ब्रांड इस्लाम के लिए जो दहशतगर्द पैदा करके इस अलम को, अवाम की इस जद्दोजहद को कुचलना चाहते हैं, इसको रोकना चाहते हैं, इसी तरह ड्रोन हमलों के ज़रिए, नेटो के हमलों के ज़रिए अवाम के, मज़लूम अवाम के हकूक़ को सलब करने के लिए, उनकी जद्दोजहद को कुचलने के लिए जितनी भी ये कोशिश आज के यजीद कर रहे हैं, उतनी ही तकवियत के साथ अवाम हुसैनियत का परचम बुलंद किए हुए हैं, और आज ये परचम हम सब की, ये सब की, इसमें हम यानी ताकत भी शामिल है और हम सब की दुआएं भी इसमें शामिल हैं कि ऊंचा रहे तेरा अलम, और ये अलम अवाम ने उठाया तो ये हमेशा ऊंचा रहेगा, और ये
इंशाल्लाह
अवाम, मुसलमान अवाम ने ही नहीं उठाया, तारीख में हमने देखा है वियतनाम के अवाम, इरिट्रिया, मोजम्बिक, जहाँ जहाँ भी जुल्म और बर्बरियत के खिलाफ जद्दोजहद हुई है, इमाम हुसैन का पैगाम लोगों तक पहुँचा, और जहाँ जहाँ भी इनकलाबात जो अवाम के हक में आए उनको रद्द करने के लिए जिन कुव्वतों ने भी कोशिश की, अवाम ने इस परचम को बुलंद किया और बिलाखिर फतह अवाम की हुई। और मैं समझता हूँ कि आज की जो तहरीक है वो भी अपनी मंजिल तक पहुँचेगी और यकीनन फतह अवाम की होगी।
जी, बहुत शुक्रिया आपका। नाज़रीन, हमारी गुफ्तगू जारी है हमारे मुअज़्ज़ज़ मेहमानों से, जनाब अली जाफ़र ज़ैदी साहब लंदन में हैं और मुमताज़ दानिशवर साक़िब अकबर साहब इस्लामाबाद स्टूडियो में हैं, और हमारे साथियों ने कोशिश की है। इस वक्त हमारा बराह रास्त राबता करबलाए मौला से हुआ है। प्रोग्राम के दौरान आप तस्वीर दे सकते हैं, और ये सआदत हमें और आपको बहरहाल नसीब होगी कि आप बराह रास्त प्रोग्राम के दौरान करबलाए मौला से तस्वीर मुलाहजा फरमा सकते हैं। बहरहाल मेरा अगला सवाल जनाब साक़िब अकबर साहब से है कि फ़िक्र हक़ सोज़ यहाँ काश्त नहीं कर सकती, ये जोश ने कहा है, और आज देखा ही जा रहा है कि सलफ़ी तकफीरी तालिबानाइजेशन और अलकायदा जैसे इस्लाम अपने अफकार को रवाज देने की कोशिश कर रहे हैं, जो सही मानों में अगर कहा जाए तो हक़ सोज़ हैं। तो क्या ऐसी अफकार के लिए एक और करबला की ज़रूरत है?
देखिए, मेरा ये ख्याल है कि करबला तो एक मुसलसल एक तहरीक का नाम है, एक उन्वान है, जुल्म सतीजी का, जुल्म के ख़िलाफ़ जो है वो उठने का। मैं आपसे अर्ज़ करूं कि ये जब नबी पाक ने फरमाया हज़रत अली के बारे में कि जैसे मैंने कुरान के किताबुल्लाह के नज़ूल पर जंग की है, अपना तुम इसकी तावील पर जंग करोगे, तो ये गोया पहले ही इशारा हो गया था कि हज़रत अली को और उनके आगे जो आइमा हैं उनको दाखली जो इस्लाह का काम जो है वो सौंपा गया है, यानी उम्मत के अंदर अगर बिगाड़ आ जाए तो उसकी इस्लाह जो है और इस्लाम का सही चेहरा पेश करना, अगर कोई बिगाड़ने की कोशिश करे, अगर कुरान के मतालिब को कोई दिगरगूं करने की कोशिश करे, तो उसके सही मतालिब और उसकी सही रूह की हिफाजत करना और उसको सही तरह से इंसानियत तक पहुंचाना, ये इमाम अली अलैहिस्सलाम के ज़िम्मे हुआ, और फिर उनके वसीले से उनके बाकी उनके पैरोकारों के ज़िम्मे ये बात हुई और उनकी औलाद में से जो आइमा हुए उनके ज़िम्मे ये बात हुई। एक और बात मैं आपसे शेयर करना चाहता हूँ कि आलमी सतह के मुमताज़ दानिशवर जिन्होंने असर हाजिर में इस्लामी फ़िक्र को बड़ी उम्दगी से असरी ज़ुबान में पेश किया, मेरी मुराद प्रोफेसर मुर्तज़ा मुताहरी हैं, उन्होंने एक बड़े उम्दा नुक्ते की तरफ इशारा किया है। उन्होंने फरमाया कि जो पहली किताबें हैं कुरान हकीम के नज़ूल से पहले की, उनमें दो तरह के इंसानों का, दो तरह के ग्रोहों की निशानदेही की गई है, एक जो है वो मुसलमान या जो अम्बिया पर ईमान लाए वो अहले ईमान, और दूसरी तरफ जो है वो काफिर जिन्होंने उसका जो है वो इनकार कर दिया। कुरान वो किताब है जिसने एक तीसरे ग्रोह की निशानदेही की है जिसको मुनाफिक कहते हैं। तो उन्होंने फिर कुरान हकीम में सूरह मुनाफिकून भी है और मुनाफ़कत का बार बार जिक्र भी है, सूरह बकरा से ले कर ये सिलसिला जो है वो शुरू हो जाता है, तो ऐसे लोगों का जो दो चेहरे रखते हैं, जो अंदर से कुछ और हैं और बाहर से कुछ और हैं, ये इस बात को सामने रखें। और फिर उसके बाद ये हज़रत अली अलैहिस्सलाम के बारे में जो मैंने रवायत पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम पेश किया है, इसको सामने रखें। अब ये जो लोग हैं जो अंदर से तो दर हकीकत इस्लाम के अकदार, उसकी तालीमात, उसके निज़ाम, उसके पैगाम के साथ कमिटमेंट नहीं रखते, लेकिन बज़ाहिर अपने आप को मुसलमान कहते हैं, इनके साथ एक मुश्किल दरपेश है। अब इस मुश्किल को कौन हल करे, कौन बताए कि ये हकीकत इस्लाम है और ये इस्लाम जो है ये दिगरगूं करके ये चेहरा उसका बिगाड़ के जो है वो पेश किया जा रहा है। मैं ये समझता हूँ कि ये जो अहले बैत अलैहिस्सलाम का काम है, जो ख़ास तौर पे करबला में ज़्यादा नुमाया होकर सामने आ जाता है, इसका बुनियादी रोल ही ये है कि मुसलमान माशरे के अंदर अगर इस्लामी तालीमात में बिगाड़ पैदा हो जाए या लोग उसको ख़राब करें, तो फिर उसके बाद उसकी हकीकत जो है वो उसको आज का असर हाजिर में जिन लोगों का आपने नाम लिया, इस तरह के ग्रोह माजी में हो चुके हैं। हज़रत अली के ज़माने में जो खवारिज मुनज़्ज़म होकर सामने आए, अगर उनकी सिफात को अगर असर आप उनवान छोड़ दें, अगर उस ज़माने में जो उनकी खूबियाँ थीं, जो बज़ाहिर उनकी सिफात थीं, जो उनको आप बयान कर सकते हैं कि उनमें ये बात थी, वो बहुत बज़ाहिर बड़े इबादत गुजार थे, लेकिन इसके बावजूद, और वो नाजायज़ दरख्त का एक पत्ता तोड़ने के लिए तैयार नहीं थे, लेकिन नाजायज़ इंसानों का खून बहाने पर आमादा थे। यानी इस तरह से सहाबा और उनकी औलाद को कत्ल करने के दरपे थे, सहाबा और सबको जो आप उनके नज़रिए के मुखालिफ था उसको काफिर कहने के दरपे थे, तशद्दुद और वो रवैया उनका जो वो था। तो मैं ये समझता हूँ कि असरे हाजिर में वो ग्रोह जो मुसलमानों के अंदर इस तरह के औसाफ रखते हैं, दर हकीकत ये वही खवारिज हैं। और उसके मुकाबले पर जो अगर आप दीन की हकीकत को अगर आप जानना चाहें, तो फिर उसके मुकाबले पर खड़े लोग जो जिन्होंने उनसे जुल्म सहे हैं, मैं एक सवाल करता हूं आलम इस्लाम से, बल्कि सारी आलम इंसानियत से, कि क्या अलकायदा के किसी इकदाम से आज तक जो इस्लाम दुश्मन है उनको भी कोई नुकसान पहुंचा है, या हमेशा अलकायदा के और उनके जो हवारी ग्रोह हैं उनसे हमेशा आलम इस्लाम ही को नुकसान पहुंचा है? अगर वो बज़ाहिर ये कहें कि उन्होंने ट्विन्स टावर जो है वो गिरा दिए हैं, अगरचे उस वो एक कंट्रोवर्शियल मौजू है, लेकिन आप ये बताएं कि उसके बाद उनके अमेरिका के तो दो टावर गिरे, मुसलमानों की दो रियासतें जो हैं वो बहुत बुरी तरह से पामाल हो गई, इराक जो है वो तबाह हो गया, जिसके बारे में एक यानी कहा जाता है कि 1 मिलियन से लेके 1.5 मिलियन के दरमियान इंसान जो है वो कत्ल हुए, उसके बाद उसको दाखिली तौर पर गैर मुस्तहकम कर दिया गया और ये सिलसिला अभी तक जारी है। उन्हीं का नाम लेकर जी अलकायदा के उसका तो पाकिस्तान के हम अफगानिस्तान के ऊपर हमला आवर हुए और अफगानिस्तान की ईंट से ईंट बजा दी नैटो ने, वही नैटो जो यहाँ पे अफगानिस्तान में आया, आज उसकी बला जो है वो पाकिस्तान के सर पर जो है ये नाजिल हो चुकी है। पाकिस्तान के उस वक्त के हुक्मरान से कहा गया कि या आप हमारा साथ दें या आप हमारे दुश्मन हैं, अगर आपने हमारा साथ नहीं दिया तो हम आपको पत्थर के ज़माने में पहुँचा देंगे। पाकिस्तान ने साथ दिया और नतीजे में आप पाकिस्तान को पत्थर के ज़माने की तरफ पहुँचाया जा रहा है। यानी गम की बात है कि नबी पाक के नवासे का जो है वो दिन मनाए जा रहे हों, उनकी याद मनाई जा रही हो, और कोई जुलूस जो है यहाँ महफूज ना हो, कोई मजलिस महफूज ना हो, कोई अज़ादार महफूज ना हो, कोई जिक्र करने वाला महफूज ना हो, कोई सैयद शहदा का जिक्र सुनने वाला महफूज ना हो, यानी पूरे पाकिस्तान में अमलन एक पूरे तमाम शहरों में एक कर्फ्यू का सामान है और इमाम हुसैन का जिक्र हो रहा है। ये क्या अमेरिका का साथ देकर? मैं ये समझता हूँ कि अलकायदा हो या और इस तरह के सारे तंजीमें जो हैं वो आलमी इस्तेमार की आलाकार हैं, उनके मकासद को पूरे करती हैं, उनका कोई इस्लाम से कोई ताल्लुक नहीं। मैं एक और बड़ी अहम बात आपसे, पूरे पाकिस्तान में चूंकि आज हम इस खास कैफियत से, परेशानी से और इस दर्द व कर्ब से गुजर रहे हैं, यहाँ कोई मसला शिया सुन्नी नहीं है, सुन्नी अवाम शरीक हो जाते हैं, वो इन इन मजालिस में शरीक होते हैं, वो जुलूसों में शरीक होते हैं, वो अपने अपने तरीके से इमाम आली मुकाम का जिक्र करते हैं, मस्जिदों में जिक्र हुआ है, खुतबात जुमा इमाम हुसैन अलैहिस्सलाम की अजमत को बयान करते हुए लोगों ने और तरह तरह के तरीके से सारे मुसलमान जो है, यहाँ कोई मुसलमान नहीं ऐसा कि जो कहे कि जनाब ये सैयद शुहदा की याद ना मनाई जाए। ये कौन है सारे के सारे?
बहुत शुक्रिया, बहुत शुक्रिया।
मैं ये समझता हूँ ये वही लोग हैं जिनके मुख्तलिफ टाइटल्स हैं, खुद इस्तेमार ने इनको टाइटल दिए हैं, खुद इनको परवान चढ़ाया है, खुद इनकी तरबियत की है, खुद इनको वसाइल फराहम किए, और वो रियासतें। और अजीब बात यह है कि अलकायदा तो ना अफगानिस्तान,
मैं फिर हाजिर हूँगा, काफी देर से
अफगानिस्तान के लोग
काफ़ी देर से मुंतजर हैं टेलीफोन लाइन पर। दिल्ली से फतेहपुरी शाही मस्जिद के इमाम मौलाना मुफ्ती मुकर्रम साहब हिंदुस्तान के मुमताज आलिम अहले सुन्नत हैं, किसी तारीफ के मोहताज नहीं। अस्सलाम वालेकुम जनाब।
वालेकुम सलाम।
हजरत, आप और सभी जानते हैं कि करबला मुलुकियत, आमिरियत और जुल्म, जबर और इस्तेबदाद के खिलाफ एक अजीम वाक़े का नाम है। आज आप देख रहे हैं कि गुज़िश्ता डेढ़ दो साल से मुलुकियत के खिलाफ आलम इस्लाम में आवाज़ अपने उरूज को पहुंच गई है। ये जो इस्लामी बेदारी की तहरीकें हैं आलम इस्लाम में, ख़ासतौर पर अरब मुल्कों में, शुमाली अफ्रीका और मशरिक़ वस्ता में, उस पर आप करबला के असरात को कितना मुलाहिज़ा फरमाते हैं?
ये हकीकत यह है कि हज़रत इमाम हुसैन सैयद शुहदा अलैहिस्सलाम और उनके अहले बैत के नौजवानों ने और उनके जानिसारों ने जो जाम शहादत करबला में नोश किया और उन्होंने हक का एक झंडा बुलंद किया और बातिल का झंडा सरनिगुं हो गया, और उन्होंने ये साबित करके दिखा दिया कि हक और बातिल की लड़ाई जो है इसमें जीत हक की होगी और बातिल का झंडा झुक के रहेगा, और उन्होंने ये भी करके दिखा दिया कि हम कभी भी हक के सामने कभी भी हथियार नहीं डाल सकते और बातिल से हम समझौता नहीं कर सकते, बल्कि हक के लिए हम लड़ते रहेंगे चाहे जान भी देनी पड़े। मैं इसमें ये बात कहता हूँ कि ये पहला ऐसा वाकया है कि जिसने आलम इस्लाम में एक बेदारी पैदा कर दी, और आज भी जो मुस्लिम नौजवान है और मुसलमानान आलम है वो हक के लिए उसी तरह सरफरोशी के साथ हक का हक के लिए बातिल से मुकाबला करते हैं, और हजरत इमाम हुसैन के पैगाम को वो उन्होंने कयामत तक के लिए जिंदा रखा हुआ है। अगर वो समझौता कर लेते तो आज हमारे लिए रास्ता पैदा हो जाता कि हम भी समझौता कर लें, तो उनको कोई जरूरत नहीं थी, इमाम हुसैन अलैहिस्सलाम को कोई जरूरत नहीं थी, ना उन्हें खिलाफत चाहिए थी, ना उन्हें कोई ओहदा चाहिए था, वो तो सैयद शुहदा है, वो तो तमाम जन्नत के नौजवानों के सरदार है, वो तो अहले बैत है, वो तो आले मोहम्मद है, आले रसूल है, जिनका तस्किरा कुरान करीम में मौजूद है, जिनका तस्किरा हदीस शरीफ में मौजूद है, जिन पर हम दुरूद सलाम नमाज के अंदर पढ़ते हैं। नमाज जब पढ़ी जाती है तो अल्लाह के लिए पढ़ी जाती है, लेकिन जब तक कायदा उला और कायदा अखीरा में हम नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम का जिक्र मुबारक नहीं कर लेते और आले रसूल पर हम सलाम पेश नहीं कर देते, उस वक्त तक तो नमाज कबूलियत के काबिल ही नहीं होती। तो ये उनका मकाम बहुत आला है, उन्होंने कोई यजीद से कोई खिलाफत छीनने के लिए नहीं किया, बल्कि वो तो ये चाहते थे कि प्यारे पैगम्बर सल्लल्लाहु अलैहि वसल्लम की खिलाफत पर वो शख्स बैठे जो उम्मत में सबसे अफजल हो, जैसे सईदना अबू बकर सिद्दीक रजी अल्लाह अन्हु थे, या अगर सईदना उमर फारूक, या सईदना उस्मान गनी, या सईदना मौलाए कायनात है थे, उस जगह पर जहाँ इमाम हसन रजी अल्लाह ताला अन्हु उस गद्दी पर बैठे खिलाफत की, वहाँ यजीद जैसा फासिक व फाजिर बेनमाजी अय्याश इंसान मस्नद खिलाफत पर कैसे बैठ सकता है, ये उनसे बर्दाश्त नहीं हुआ। और आज भी हम ये देखते हैं कि आलम इस्लाम में बहुत सारी हक व बातिल की कशमकश पाई जाती है और हर जगह पर हक की फतह होती चली जा रही है, हालांकि अभी जो हाल के अंदर गजा के अंदर फलस्तीन में जो जिस तरह से इसराइल ने हमले किए और जिस तरह से मासूम बच्चों को, औरतों को शहीद किया गया, जैसा कि वहां के लोगों की जिंदगी تباہ کر دی گئی اور محاصرہ کر کے غزہ پر فلسطینیوں پر مظالم ڈھائے جا رہے ہیں، تو ان لوگوں کے دلوں میں بھی یہی چیز پیدا ہوتی ہے کہ حق کے لیے ہم سر جھکا نہیں سکتے، سر کٹا سکتے ہیں لیکن سر جھکا نہیں سکتے.
جی
یہی حضرت امام حسین کا پیغام ہے. اور ملوکیت اور آمریت اور استعماریت وہ بہت ایک ناپائیدار چیز ہے، فانی چیز ہے. اور انشاءاللہ اگر ہم سچے پکے مومن بن جائیں اور اہل بیت کی عقیدت.
جی مولانا صاحب میں ایک سوال آپ ہی سے کرنا چاہوں گا. مولانا صاحب اگلا سوال میں آپ سے ہی کرنا چاہوں گا. آپ نے اپنی گفتگو میں فرمایا کہ امام علی مقام محسن انسانیت ہیں اور نہ صرف اسلام بلکہ پوری انسانیت کو انہوں نے درس انسانیت دیا، درس اخوت و بھائی چارہ دیا. آج ایک گروہ ایسا ہے جو اپنے کو مسلمان کہتا ہے لیکن اس کا دوسرا نعرہ یہ ہے کہ یہ جو حسین کے ماننے والے ہیں ان کو قتل کرنا کافر ہے. تو یہ کیسے مسلمان ہیں کہ جو حسین کے ماننے والوں کو کافر کہتے ہیں اور ان کا قتل کرنا واجب سمجھتے ہیں؟
یہ تو بالکل غلط ہے. اور وہ امام حسین سے محبت رکھنا وہ تو بہت افضل انسان ہو جاتا ہے. اور کوئی شیعہ سنی کا کوئی جھگڑا ہی نہیں ہے، کیونکہ دیکھیے کوئی بھی سنی ہے اس کا نماز کے اندر قاعدہ بدل نہیں جاتا. اس کا نکاح، اس کے جنازے کی نماز، اس کا جمعہ کا خطبہ، اس کا عیدین کا خطبہ، اس کا درود و سلام وہی ہے جو اہل تشیعوں میں ہے. سنیوں میں اور شیعہ میں کوئی فرق نہیں ہے. لیکن لوگ اپنے فائدے کے لیے ڈیوائڈ اینڈ رول والی پالیسی اپناتے ہیں اور شیعہ سنیوں میں جھگڑا کراتے ہیں. حالانکہ اہل بیت کے معاملے میں، محبت رسول صلی اللہ علیہ وسلم کے معاملے میں، قرآن کریم کی پیروی کے معاملے میں سب متحد ہیں. اور سنی بھی لوگ عشر محرم میں بلکہ پورے محرم میں جس طرح سے محفلیں منعقد کرتے ہیں، جس طرح سے ان کا تذکرہ مبارک کرتے ہیں، گھروں میں خواتین محفلیں کرتی ہیں. ہمارے ہاں یہاں دہلی کی فتح پوری شاہی مسجد میں ہمیشہ سے یہ محفلیں منعقد ہوتی آئی ہیں. کل بھی عاشورہ پر دن میں بھی محفل منعقد ہوگی، بعد نماز مغرب بھی محفل منعقد ہوگی. تو ان کا تذکرہ برابر چل رہا ہے. جو لوگ اس طرح سے، ہم یہ سنتے ہیں کہ پاکستان کے اندر اس طرح کے جلوسوں کے اوپر دھماکے کیے جاتے ہیں، میرا بھی ماننا یہی ہے کہ یہ شرارتی لوگ ہیں جو مسلمان کو بدنام کرنا چاہتے ہیں، جو راستے سے ہٹانا چاہتے ہیں، جو جھگڑا کرا کے بانٹتے چاہتے ہیں، جو یہ چاہتے ہیں کہ ان لوگوں میں جھگڑا کرا کے اپنا فائدہ اٹھایا جائے. ایسے لوگوں کے خلاف ہمیں ہوشیاری کے ساتھ رہنا چاہیے. اور مسلمانوں کو چاہے وہ دنیا کے کسی کونے میں ہوں، چاہے وہ افغانستان میں ہوں یا پاکستان میں ہوں یا اسلامی جمہوریہ ایران میں ہوں یا عراق میں ہوں، کہیں بھی ہوں، چاہے وہ فلسطین ہے، ہمیں امام حسین کی رہنمائی سے، ان کی ہدایت سے سبق لینے کی ضرورت ہے. اگر ہم ان کے راستے پر چلتے رہے تو قتل حسین اصل میں مرگ یزید ہے. اسلام زندہ ہوتا ہے ہر کربلا کے بعد، یہ حقیقت یہ ہے. اور ہمیں آج پورے عالم اسلام کو بہت زیادہ ضرورت ہے اس بات کی کہ اتفاق و اتحاد کے ساتھ ایک دور اندیشی ہو، دانش مندی ہو، عاقبت اندیشی ہو، اور ایک حوصلہ ہو، بلند ہو، کہ جو کہ صحابہ کرام رضی اللہ عنہم اجمعین میں تھا، جو حضرت مولائے کائنات رضی اللہ تعالی عنہ میں تھا. آج ہمیں اسی جذبے کی ضرورت ہے. اور امت کا جسد واحد ہے، ایک ہی جسم کی طرح پر ہے، اور ہمیں سب کو مل جل کر رہنے کی ضرورت ہے. اگر ہم اس طرح پر رہیں گے تو امام حسین بھی، حضرت علی اکبر بھی، حضرت علی اصغر بھی، اور حضرت قاسم بھی، اور کربلا کے شہداء ہمارے سے محبت کریں گے. ابھی دو مہینے پہلے میں کربلا شریف میں حاضر ہوا، عراق میں گیا، پھر کربلا شریف میں حاضر ہوا، نجف اشرف میں حاضر ہوا. سبحان اللہ، وہاں پر کیا نورانیت، کیا رونق تھی. وہاں پر جا کر ہم نے یہی دیکھا کہ ان حضرات کا آج بھی وہی جلوہ ہے، وہی ان کی شان و شوکت ہے جو ان کے دور میں تھی، وہ کبھی بھی کم نہیں ہوئی ہے. اور یزید فاسق و فاجر کا پتہ بھی نہیں کہ دھول اس کی اڑ کے کہاں گئی.
بہت شکریہ مولانا، بہت شکریہ.
دینے والا بھی
نوازش آپ کی، آپ نے اپنا قیمتی وقت دیا، ہم آپ کے شکر گزار ہیں. ناظرین، یہ تھے ہندوستان میں دہلی کی شاہی فتح پوری مسجد کے امام اور ممتاز عالم اہل سنت مولانا مفتی مکرم صاحب جو اپنے خیرات کا اظہار کر رہے تھے. اب چلتے ہیں لندن اسٹوڈیو اور یہ بتاتے چلیں کہ پروگرام کے دوران کربلا مولا سے براہ راست تصویریں آپ ملاحظہ فرما رہے ہیں اس وقت. علی جعفر زیدی صاحب, میں آپ سے پوچھنا چاہوں گا کہ اسلام زندہ ہوتا ہے ہر کربلا کے بعد. آپ نے جو ابھی دو روز قبل تک غزہ کی جو صورت حال دیکھی تھی اور جس طرح سے نیت تھے میسور اور مظلوم عوام نے دنیا کی پانچویں بڑی طاقت کو جو توپ ٹینک اور جدید ترین طیاروں اور اسلحوں سے نامعلوم کن کن اسلحوں سے لیس ہے شکست دی اور بری طرح ذلت آمیز شکست دی, تو اس شکست کے بعد امت میں اسلامی بیداری کے تعلق سے آپ کو مزید کتنی امیدیں وابستہ ہو جائیں گی؟
جی, میں تو ہمیشہ ہی پر امید رہتا ہوں, اور جہاں جہاں بھی جدوجہد ہوئی ہے اور بالخصوص جس کا ابھی آپ نے ذکر کیا غزہ میں, عوام نے جو کہ نہتے عوام ہیں ان کے پاس جدید اسلحہ بھی نہیں ہے, ان کے پاس صرف ایک جذبہ حریت ہے اور ان کے پاس ایک پیغام حسینی ہے جس کے تحت انہوں نے اپنے اس جو حملے ہوئے ہیں اس کا مقابلہ کیا, اور الٹیمیٹ فتح جیسے میں نے پہلے بھی عرض کی عوام کی ہوتی ہے, مظلوم عوام کی ہوتی ہے. آج کی دنیا یہ سمجھنے کی بات ہے, ہمارے اہل سنت والجماعت بھائیوں کو بھی اور شیعہ حضرات کو بھی, کہ آج کا جو کنٹرڈکشن ہے, جو بنیادی تضاد ہے, وہ ہے امپریلزم اور امپریلزم کے خلاف جد و جہد کرنے والے عوام کا یا اقوام کا. تو اس کنٹرڈکشن میں ہم نے یہ طے کرنا ہے کہ کیا ہم امپریلزم کے ساتھ ہیں یا ہم اس کے خلاف ہیں. جیسے بش نے کہا تھا کہ یا اس کے ساتھ ہوں یا اس کے خلاف ہوں. تو مسلمان عوام نے, مسلمان حکمران جو ہیں کچھ ملکوں کے, وہ تو امپریلزم کے ساتھ جڑے ہوئے ہیں, لیکن مسلمان عوام کو یہ طے کرنا ہے کہ کیا وہ امپریلزم کے جو ایجنڈا ہے اس کا ساتھ دیں گے, شعوری یا لاشعوری طور پر یا اپنی معصومیت میں, یا اس کے خلاف وہ جد و جہد جہاں جہاں بھی ہو رہی ہے اس کا ساتھ دیں گے. اب جب اس طرح سے چیزوں کو دیکھنا شروع کریں گے تو پھر ہمیں یہ نظر آتا ہے کہ امپریلزم نے مسلمانوں میں وہ گروہ پیدا کیا ہے جس کو اسلحہ بھی دیا ہے, جس کو تربیت بھی دی ہے, اور وہ اس خطرے کے پیش نظر کہ امپریلزم کے خلاف اگر تمام مسلم عوام اور اقوام اور دنیا بھر کے اقوام جو امپریلزم کے خلاف جد و جہد میں ہیں, اگر یہ سب اکٹھے ہونا ہے جلد ہو جائے گا. چنانچہ اس قوت کو تقسیم کرنے کے لیے انہوں نے یہ سلفی گروہ پیدا کیا جس کی پشت پناہی انفارچونیٹلی سعودی حکمران اور عرب ورلڈ کے کچھ حکمران امریکہ کی مدد سے کر رہے ہیں, تاکہ مسلمان جو عوام جد و جہد میں اس وقت کیفیت میں ہیں اور امام حسین کا جھنڈا ظلم کے خلاف اور حق و انصاف کے حق میں جنہوں نے بلند کیا ہے اس کو تقسیم کیا جائے, ورنہ نہ تاریخ میں بر صغیر میں بالخصوص کبھی بھی شیعہ سنی فساد نہیں تھا اور نہ ہی آج ہے. یہ فساد پیدا کر کے اور دنیا کو یہ دکھایا جاتا ہے کہ مسلمان آپس میں اکٹھے نہیں ہیں نہ ہی ہو سکتے ہیں. تو یہ بات ہمارے تمام بھائیوں کو سمجھنے کی ہے, اور وہ تمام قوتیں جو اس وقت امریکی سامراج کا ایجنڈا اور اس کے اتحادیوں کا ایجنڈا لے کر امام بارگاہوں پر, جلوسوں میں, جگہ جگہ مسجدوں میں وہ یہ تفریق اور جو شر پیدا کر رہے ہیں, میں سمجھتا ہوں کہ یہ عوام کی, مسلم عوام کی ذمہ داری ہے کہ وہ تجدید عہد کریں, اس عہد کو اپنا حصہ بنائیں زندگی کا, کہ ہم امریکی سامراج کا اڈا اپنے ممالک کو نہیں بننے دیں گے, ہم یہ جو اسلام فروش طاقتیں ہیں یا اسلام فروش گروہ ہیں इनको अपने ममालिक को इनसे आज़ाद करवाएंगे और मुल्क में अमन और चैन भी तभी कायम होगा।
जी बहुत शुक्रिया आपका। साकिब अकबर साहब, इमाम आली मकाम के बारे में यानी अगर नाम गिनाया जाए तो शायद दफ्तर के दफ्तर जो है मुरतब हो जाएंगे। दुनिया के मुख्तलिफ अकवाम के मुख्तलिफ शख्सियतों ने उन्हें मोहसिन इंसानियत का लकब दिया है, उनवान दिया है। आप मोहसिन इंसानियत थे, सिर्फ मोहसिन इस्लाम या मुसलमानों के मोहसिन नहीं थे, तो ये किस इंसानियत या इंसान के किस ग्रोह से ताल्लुक़ रखने वाले लोग हैं जो इमाम आली मकाम का नाम लेने वालों पर हमले करते हैं और ये कहते हैं कि हम मुहर्रम नहीं होने देंगे, ईंट से ईंट बजा देंगे, और इमाम आली मकाम के साथ साथ हज़रत रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम और उनके चाहने और मानने वालों की दरगाहों और उनकी ज़ियारतगाहों पर भी हमले करते हैं। तो ये कौन से इंसानियत के किस ग्रोह से इनका ताल्लुक़ है और इस्लाम के किस ग्रोह से, और ज़ाहिर है कि वक्त हमारे पास कम है, कौन इनको इस तरह की फंडिंग कर रहा है, कौन इनको इस तरह की फिक्र दे रहा है, ये फिक्र आई कहाँ से?
मैं एक बात यहाँ पे पहले वजाहत के तौर पे अर्ज़ करना चाहता हूँ कि हम ये जो इस्तलाही है ना सलफ़ी या अहले हदीस का मसला, इसको ज़रा सा क्लियर रखें कि हम बरसग़ीर में जिन अहले हदीस को जानते हैं, जिन्होंने बुनियाद रखी है इस मकतब फ़िक्र की, मौलाना नवाब सिद्दीक हसन भोपालवी, फिर उसके बाद मौलाना वहीदुज़्ज़मान साहब, पाकिस्तान की सरजमीन पर भी बड़े बड़े उलमा हुए, हज़रत सैयद दाऊद गज़नवी साहब और मौलाना अबू बकर गज़नवी साहब, ये आशिकान अहले बैत थे और इन्होंने यानी सैयदुश्शोहदा पर इनकी किताबें, इनके लेक्चर्स, इनकी चीज़ें जो हैं वो मौजूद हैं। सिद्दीक हसन खां भोपालवी ने अपनी जो है वो खुद नविश्त सवाने हयात में 12 के 12 आइमा अहले बैत का नाम बनाम जिक्र करके उनकी अजमत और उनकी तजलील जो है उसको बयान किया है। लिहाजा जिनको हम यहाँ पे जानते हैं सबको मेरा ख्याल है इस तरह से एक उसमें नज़र से नहीं देखना चाहिए। इनमें इत्तेहाद बैनुल मुस्लिमीन के लिए परचम बुलंद करने वाले बहुत सारे उलमा अहले हदीस के और बल्कि अपने आप को सलफी कहलाने वाले भी मौजूद हैं, जो इस उन्वान से मुसलमानों के अंदर जो ग्रोह खास तौर पे हमने मिडिल ईस्ट में देखा है जो किरदार अदा कर रहे हैं, मेरा ख्याल है उनका हिसाब जो है बाकी आम अहले हदीस की फिक्र से, जो गैर मुकल्लद जिनको हम हमारी इस्तलाह में कहते हैं, उनसे हमें जुदा करके देखना चाहिए, जो इस्तेमारी यानी एजेंट बन गए हैं। मैं ये समझता हूँ ये मसला, ये जो औलिया अल्लाह का या अहले बैत की उनकी औलाद में से उनका या सूफिया के मकाबिर को तबाह करने के लिए एक पूरी की पूरी फिक्र है आलमी सतह पर, ये जो ये समझते हैं कि ये दरगाहें या ये मराकज़ जो हैं वो नहीं होने चाहिए, ये एक बहुत बड़ी गुमराही है, ये बहुत बड़ा एक इन्हराफ है। मैं समझता हूँ कि एक आदमी ये तो कर सकता है कि अपनी एक खास राय रखे, एक खास अपना नज़रिया बयान करे, लेकिन इस तरह से जो तो पूरे आलम इस्लाम में मुसलमानों के ऊपर अपने नज़रियात को ठोंसने का एजेंडा लेके जो लोग बाहर निकले हैं, उनका किसी तरीके से उस इस्लाम से ताल्लुक़ नहीं है कि जो ये कहता है ला इकराह फिद्दीन। पाकिस्तान में भी बदकिस्मती से ऐसे लोग मौजूद हैं, बाकी जगह पे ऐसे लोग मौजूद हैं। मैं ये समझता हूँ कि आलम इस्लाम के जो जय्यद उलमा हैं वो दुनिया के मुख्तलिफ जगहों पर जमा हुए हैं, पाकिस्तान में भी कई जगह पर जमा हुए हैं, कई मरतबा जमा हुए, भी हाल ही में इन्हीं दिनों में एक बहुत बड़ा इज्तमा हुआ है, उन सब ने मुसलमानों के यानी तशद्दुद के खिलाफ, इंतहा पसंदी के खिलाफ, इस फसाद के खिलाफ जो लोग रास्ता इख्तियार किए हुए हैं उनकी मजम्मत की है और मुसलमानों के इत्तेहाद का परचम बुलंद किया है। इंडिया में भी कई दफ़ा उलमा जो है वो जमा हुए हैं, उन्होंने वहाँ पे भी ये बात की है, बाकी जगह पर भी। ये लोग ये जो कुछ काम कर रहे हैं ये असल इस्लाम के तर्जमान नहीं हैं, बल्कि ये उनका एजेंडा पूरा करते हैं जो मुसलमानों को लड़ा कर उनके वसाइल के ऊपर जो है वो कब्ज़ा करना चाहते हैं और उनके एक आलमी सल्तनत अमरीका और उसके हवारी दुनिया पर कायम करना चाहते हैं। इनको समझ लेना चाहिए कि अब अमरीका बजात खुद इसराइल ये जवाल की तरफ जा रहे हैं।
बहुत शुक्रिया आपका, बहुत शुक्रिया, बहुत
शुक्रिया पर कब्जे की ख्वाहिश कर।
बहुत शुक्रिया नाजिन, आपने हमारे मौजूद मेहमानों की गुफ्तगू मुलाहजा फरमाई। हुसैनियत ताबिंदा और पाइंदा है और यजीदियत जैसा कि आप जानते हैं कि कर्बला में भी दफन हो गई थी और आज के दौर की भी यजीदियत को मुसलसल शिकस्त और जिलत का सामना हो रहा है। तो बहरहाल ये जंग जारी रहेगी, लेकिन फतह हमेशा हुसैनियत को ही हासिल होगी और यही वादा इलाही भी है। अगले प्रोग्राम तक के लिए मुझे अली अब्बासी जी को इजाज़त दीजिए। हुसैनियत जिंदाबाद।